नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल पुष महिनाको 2 गते शनिबार, तदनुसार 2022 डिसेम्बर 17 तारीक, नेपाल सम्वत 1143। कार्यक्रम अखबारमा पहिलो समाचार लिँदैछौं गोर्खापत्रबाट। नयाँ सरकार गठन, राष्ट्रपतिबाट आह्वानको तयारी, दलहरू आन्तरिक छलफलमा शीर्षक र उपशीर्षक दिँदै गोर्खापत्रले प्राथमिकताका साथ समाचार बनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनैतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन्। सत्ता साझेदार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू एक र बहुपक्षीय छलफलमा हुनुहुन्छ। प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहितका शीर्ष नेताहरूले परामर्श तीव्र पार्नु भएको छ। त्यसै गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि विभिन्न दलका नेताहरूसँग भेट र परामर्श गरिरहनु भएको छ। राष्ट्रपतिको तयारी उपशीर्षक दिँदै गोर्खापत्र अगाडि लेख्छ, निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारी समक्ष पेश गरेपछि वहाँ परामर्शमा हुनुहुन्छ। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले भन्नुभयो, निर्वाचन आयोगले राष्ट्रपतिज्यू समक्ष बिहिबार प्रतिनिधि सभाको विवरण बुझाएपछि आवश्यक गृह कार्य शुरू भएको छ। वहाँ परामर्श गर्दै हुनुहुन्छ। शनिबार बिदा, त्यसैले कार्यालय खुलेको दिन राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान हुन सक्छ। प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुई भन्दा बढ़ी दललाई बहुमत पुर्याउन आह्वान गर्नुहुने भावना रहेको उहाँले बताउनुभयो। यसको तयारी भइरहेको जानकारी उहाँले दिनुभयो। आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित 165 र समानुपातिकतर्फ निर्वाचित 110 गरी कुल 275 सदस्यको विवरण पेश गरेपछि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ। नयाँ सरकार गठन, राष्ट्रपतिबाट आह्वानको तयारी, दलहरू आन्तरिक छलफलमा गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। समानुपातिकमा कांग्रेसका 22 र एमालेका 29 नयाँ पटक पटक अवसर पाएकालाई नदोहोर्याउने नीति लिए पनि कांग्रेसले 10 र एमाले 5 जनालाई फेरि संसद पठाए। शीर्षक उपशीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार बनाएको छ। प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित मध्ये एमालेका 29 र कांग्रेसका 22 सांसद नयाँ रहेका छन्। एमालेका 34 सांसद मध्ये रघुजी पन्त, एकनाथ ढकाल, हेमराज राई, गंगा प्रसाद यादव र अमृता अग्रहरी बाहेक सबै नयाँ हुनुहुन्छ। कांग्रेसका 32 मध्ये आरजू राणा, विमलेन्द्र निधि, प्रकाश शरण महत, जीवन परियार, अम्बिका बस्नेत, सरिता प्रसाई, ईश्वरी नेउपाने, चन्दा चौधरी, मुक्ता कुमारी यादव र सरस्वती बजीमय पटक पटक अवसर पाइसक्नुभएका सांसद हुनुहुन्छ। समानुपातिकमा कांग्रेसका 22 र एमालेका 29 नयाँ पटक पटक अवसर पाएकालाई नदोहोर्याउने नीति लिए पनि कांग्रेसले 10 र एमाले 5 जनालाई फेरि संसद पठाए। कान्तिपुरले अग्रपृष्ठमा खबर बनाएको छ। सम्पत्ति शुद्धिकरण अध्यादेश अलपत्र राजधानीले मुख्य खबर बनाएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी केही ऐन संशोधन अध्यादेश एक महिनादेखि राष्ट्रपति कार्यालयमा अलपत्र अवस्थामा छ। यसअघि सरकारले गत 4 मंगिरको प्रतिनिधि सभा निर्वाचन अघि नै राष्ट्रपति कार्यालयमा पठाएको सो अध्यादेशमा अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कुनै प्रतिक्रिया नआएको स्रोत बताउँछ। सम्पत्ति शुद्धिकरण विरूद्धको अनुसन्धान र गैर कानूनी सम्पत्ति आर्जन विरूद्धको निगरानी गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स एफ एटीएफ एसिया पेसिफिक ग्रुप एपीजीको टोली केही सातादेखि नेपालमा छ। उसले सम्पत्ति शुद्धिकरण विरूद्ध नेपालले गरेको काम कार्यवाहीबारे अध्ययन गरिरहेको छ। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण विरूद्ध नेपालको कानूनी अवस्था, आरोपित माथिको अनुसन्धान र मुद्दा दायर पेश भएका मुद्दा अदालतबाट अनुमोदन हुने स्थिति, सम्पत्ति शुद्धिकरण विरूद्ध सरकारको प्रतिबद्धता लगायतका विषयमा अध्ययन गरेर प्रतिवेदन दिनेछ। सो टोली अझै एक साथा नेपालमा बस्नेछ। एपीजी टोली नेपाल आउनु अघि नै सरकारले सम्पत्ति शुद्धिकरणका लागि आवश्यक कानूनी व्यवस्था गर्न अध्यादेश जारी गर्न खोजेको थियो। हाम्रो कानूनी पूर्वाधारमा देखिएको कमी कमजोरी सच्याउन आदेश जारी गर्न खोजेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय स्रोतले भन्यो, एक महिना भन्दा बढ़ी समय बित्दा पनि राष्ट्रपति कार्यालयबाट जारी हुन सकेन। सम्पत्ति शुद्धिकरणका लागि नेपालको प्रयास सन्तोषजनक नभएमा अन्तर्राष्ट्रिय टोलीले जोखिमपूर्ण अवस्थामा राख्न सिफारिश गर्न सक्छ। शुद्धिकरणका केही विषयमा नेपालको अवस्था सन्तोषजनक नदेखिएपछि सरकारवाला निकायले कानून मन्त्रालयको ध्यान आकर्षण गराएका थिए। प्रतिनिधि सभा पदावधि सकिने लाग्दा गत भदौ अन्तिम साता सरकारले केही नेपाल ऐन संशोधन गर्ने विधेयक पेश गरेको थियो। प्रतिनिधि सभाबाट फास्ट ट्र्याकमा पारित विधेयक राष्ट्रिय सभाबाट पारित हुन नसकेका कारण अलपत्र परेको हो। संशोधन गर्न खोजिएका अधिकांश कानून व्यवस्था सम्पत्ति शुद्धिकरण र गैर कानूनी धनार्जनमाथिको नियन्त्रण र अनुसन्धानसँग आधारित थियो। गत भदौमा पेश विधेयकमा क्यासिनोसँग सम्बन्धित विषय समावेश भएकोमा अध्यादेशको मस्यौदामा त्यसलाई छुट्याइएको स्रोतले जनायो। सम्पत्ति शुद्धिकरण अध्यादेश अलपत्र राजधानीको मुख्य खबर हो यो। विश्वसनीय पत्रकारिता हुनुपर्छ, गोर्खापत्रको मुख्य समाचार हो यो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले नेपाल दक्षिण एसियामै उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभएको छ। गोर्खापत्र संस्थानको सहप्रकाशन दि राइजिङ नेपाल दैनिकको 57 वार्षिकोत्सव समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै वहाँले सो धारणा व्यक्त गर्नुभएको हो। संविधानमै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति कहीँ कतै नरही नेपालमा रहेको प्रसंग उल्लेख गर्नुहुँदै वहाँले यसको सही सदुपयोग हुनुपर्ने बताउनुभयो। प्रेस स्वतन्त्रताका नाममा जुन किसिमका विसंगति देखा परेका छन् त्यसलाई अनदेखा गरियो भने समाजमा पर्ने प्रभावका बारेमा सचेत हुनुपर्छ। वहाँले भन्नुभयो, समाजलाई सही दिशा निर्देश गर्ने खालको र नेपाली समाजलाई प्रतिनिधित्व गर्ने खालको विश्वसनीय पत्रकारिता हुनुपर्छ। सरकारको स्तुति गान गर्ने पत्रिकाको रूपमा नभएर सत्य तथ्य जे छ त्यही ध्यान दिन वहाँले आग्रह गर्नुभयो। विश्वसनीय पत्रकारिता हुनुपर्छ, गोर्खापत्रले मुख्य समाचार बनाएको छ। घाटा खाँदै चिनिया जहाज बेच्दै निगम शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा खबर छ। नेपाल वायुसेवा निगमले चीनबाट ऋणमा खरिद गरिएका जहाज बेच्ने प्रक्रिया शुरू गरेको छ। दुई वर्षदेखि चिनिया जहाज नउडाएर विमानस्थलमा थन्काइएका थिए। आठ वर्ष अघि ऋणमा खरिद गरिएका चिनिया जहाज खरिद जत्तिकै घाटा बेहोरेपछि बिक्री गर्न परामर्शदाता छनौटको प्रक्रिया अघि बढ़ाइएको छ। आन्तरिक उडानमा आक्रामक बन्ने भन्दै निगमले 2071 मा 6 चिनिया जहाज भित्राएको थियो। तीमध्ये एउटा MI-60 र एउटा Y-12E जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी 4 जहाज G2G मोडेल सरकारद्वारा सरकारसँग खरिद प्रणाली अन्तर्गत चीनको एक्जिम ब्याङ्कको सहुलियतपूर्ण ऋणमा नेपाल सरकारले खरिद गरेको थियो। जहाज किनेदेखि नै अनेक बहाना बनाएर कहिले उडाउने र कहिले थन्काउने गरिएको थियो। पछिल्लो दुई वर्षदेखि भने 6 जहाज अन्तर्राष्ट्रिय विमानस्थलमा थन्काएर राखिएका थिए। व्यावसायिक रूपमा नाफाजनक नहुने भन्दै निगम व्यवस्थापनले 2077 साउनबाट ती जहाज उडाउन छाडेको थियो। घाटा खाँदै चिनिया जहाज बेच्दै निगम अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। उपचार नपाएर सातामै सप्तरीको कञ्चन रूप नगरपालिकाका 5 विपन्न दलितको मृत्यु, नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। आर्थिक अभावका कारण उपचार नपाएर सप्तरीमा दुई सातामा एकै पालिकाका पाँच विपन्नको मृत्यु भएको छ। संविधानले नै हरेक नागरिकको आधारभूत स्वास्थ्य सेवालाई मौलिक अधिकारका रूपमा व्याख्या गरे पनि सामान्य रोगको समेत उपचार नपाएर कञ्चन रूप नगरपालिकामा दलित समुदायका पाँच युवाको मृत्यु भएको हो। घरमै छटपटाउँदै केही बिरामी अर्को शीर्षकमा नयाँ पत्रिकाले खबर बनाएको छ। मुसहर समुदायमा केही बिरामी आर्थिक अभावमा अस्पताल जान नसकेर घरमै छटपटाउँदैछन्। कञ्चन रूप आठका दमका रोगी 55 वर्षीय छर्पू सदा उपचार बिना घरमै छन्। परिवारले पटक पटक विराटनगरको कोशी अस्पताल लगेको थियो तर भएको पैसा सकिएपछि घरमै ल्याएर राखेको छ। दम बढ्छ, उच्च रक्तचाप पनि छ, उपचार गराउन अस्पतालले धेरै पैसा माग्छ, हामी गरीबले कहाँबाट पैसा ल्याउने? छर्पूकी श्रीमती श्रीवती देवी सदाले भनिन्। कोशी अस्पतालका डाक्टरले आईसीयूमा राख्न दिनकै 20,000 मागेपछि घर फर्काएर ल्यायौं, पैसा नभएकै कारण हामी जस्ता गरीबले ज्यान गुमाउनु परेको छ। कोही गरीबीको बोझकै कारण मानसिक रोगी बनेका छन्। गरीबीले रोग निम्त्याएको छ, रोगको उपचार गर्न गरीबी बाधक छ। सोही ओडाका 30 वर्षीय जुलुस सदा गरीबीकै तनावले मानसिक सन्तुलन गुमाएर घरमै थला पर्नु भएको छ। एउटा मात्र छोराको मानसिक अवस्था नै बिग्रियो, उपचार गराउन पैसा छैन, मागेको ठाउँमा पनि सहयोग पाइन, बुबा ललित सदाले भन्नुभयो। उपचार नपाएर दुई सातामै सप्तरीको कञ्चन रूप नगरपालिकाका पाँच विपन्न दलितको मृत्यु नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। नयाँ पत्रिकामै अर्को शीर्षक छ, तर पहुँचवालालाई उपचार खर्चका लागि वर्षमै बाँडियो 10 करोड़। शीर्षकमा विपन्न नागरिकले उपचार नपाएर मृत्युवरण गरिरहँदा विभिन्न दलका नेता र पहुँचवालाले भने राज्य कोषबाट नियम मिचेर उपचार खर्च तथा आर्थिक सहायता लिइरहेका छन्। गत आर्थिक वर्ष यता मात्रै यस्ता पहुँचवालालाई सरकारले 10 करोड़ रूपियाँ भन्दा धेरै बाँडेको छ। नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ, उपचार नपाएर दुई सातामै सप्तरीको कञ्चन रूप नगरपालिकाका पाँच विपन्न दलितको मृत्यु, तर पहुँचवालालाई उपचार खर्चका लागि वर्ष समय बाढ़ियो 10 करोड़ शीर्षकमा। बालबालिका जसलाई राज्यले चिन्दैन कान्तिपुरको मुख्य खबर हो यो। सल्यानमा आमा बाको घर छोडेर अलि पर बजारमा बस्छिन् सविता। साथमा 4 वर्षे छोरा छन्। आमा छोराको खर्च धान्न उनी हरेक दिन बिहान स्थानीय व्यापारीको घरमा काम गर्छिन्, दिउँसो ठेलामा फलफूल बेच्छिन्। एक दिन स्कूल जानु अघि छोराले सोधे, मम्मी मेरो बाबा कहिले आउनुहुन्छ? अरूका बाबा बाइक लिएर स्कूलमै लिन आउनुहुन्छ, म चाहिँ सधैं एक्लै आउने। छोराको प्रश्नले उनी ना जवाफ बनिन्, भन्छिन् छोराले बोल्न जान्ने भएदेखि बाबा खोइ भनेर सोध्न थालेको हो। एक दिन त साह्रै जिद्दी गरेपछि आफ्नै भाइसँग फोनमा बोल्न लगाउनु पर्यो। उनलाई यो बाध्यतामा ल्याई पुर्याउने घटना एउटा मात्रै थिएन, श्रृंखलाको शुरूआत बिहेबाटै भएको थियो। सानैमा बिहे भएपछि उनी बर्दियामा श्रीमानसँग बस्न थालेकी थिइन्, जहाँ दुई सन्तान भइसकेका थिए। छोराछोरी हुर्कदै गर्दा खर्च बढ्दै गयो, परिवारको आमदानी थिएन, विदेश जान श्रीमानले सहमति दिएनन्। त्यसैले आत्मनिर्णयले उनी काठमाडौँ आइन्, जहाँ अरू 5-7 जना महिलासँग भेट भयो। शुरू भयो उनीहरूको कठिन र लामो यात्रा। एक दलालले उनीहरूलाई काठमाडौँबाट भारत श्रीलंका हुँदै 2 महिना लगाएर कुवेत पुर्याए। उसले कुवेतमा हामीलाई एकजना मान्छेको जिम्मा लगाइदियो। सन् 2016 घटना स्मरण गर्दै सविता भन्छिन्, त्यसले फेरि अर्कोलाई बोलायो, अर्को मान्छेले हामीलाई सामान छाने जस्तै गरी छानेर लैजान थाल्यो। यसै क्रममा सविता एक साउदी व्यापारीको घरमा काम गर्न पुगिन्। केही महिनासम्म ठिकठाकै थियो, बिस्तारै उनी समस्यामा पर्न थालिन्। मालिकको भान्जा पनि त्यही बस्थ्यो, ऊ मलाई बेला बेला जिस्काउने गर्थ्यो। एक दिन त दिउँसो कोही नभएका बेला जबरजस्ती गर्यो, पछि मालिककी दिदीले जाँच गराउन अस्पताल लिएर जाँदा थाहा भयो पेटमा त बच्चा बसिसकेको रहेछ। उनी समस्याबाट घेरिन्, जसबाट मुक्ति पाउन सजिलो थिएन। एक त भाषाको अवरोध, उनको पक्षमा बोलिदिने पनि कोही भएन, कानूनसम्म उनको पहुँच पुगेन, उनलाई हप्की दप्की गरियो, 3 लाख नेपाली रूपियाँ बराबरको रकम दिएर नेपाल पठाउने बन्दोबस्त गरियो, तर त्यतिन्जेल बच्चा जन्मिएपछि बच्चाको बाबु को हो भनेर प्रहरीले सोधखोज गरेन, बरू सवितालाई नै जेलमा राख्यो। बालबालिका जसलाई राज्यले चिन्दैन, कान्तिपुरले मुख्य समाचार बनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ कार्यक्रम अखबार। अब केही बेर विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्क SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग छोटकरीमा। सातै प्रदेशमा बन्दै अनुसन्धान केन्द्र, गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढ़ाइएको छ। वैज्ञानिक अनुसन्धानलाई प्रदेश स्तरसम्म पुर्याउने उद्देश्यका साथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको शुरूआत गरिएको हो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ले केही दिन अघि गण्डकी प्रदेशमा मंगिर 16 गते पर्वतीय रहित अर्थतन्त्र विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ। चितवनको रामपुर स्थित कृषि तथा वन विश्वविद्यालयको परिसरमा साउन 16 गते शहरी विकास र वातावरण विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरिएको थियो। नास्टका उपकुलपति डाक्टर सुनिल बाबु श्रेष्ठले मुलुक संघीय संरचनामा गएसँगै नास्टले पनि आफ्ना गतिविधि स्थानीय तहसम्म पुर्याउन प्रत्येक प्रदेशमा एक एकवटा विशिष्टीकृत अनुसन्धान केन्द्र खोल्न लागेको बताउनुभयो। सातै प्रदेशमा बन्दै अनुसन्धान केन्द्र, गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। हेलम्बु पदमार्ग अन्तिम चरणमा शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमा खबर छ। चर्चित पर्यटकीय गन्तव्य हेल्मो भूमि हेलम्बुबाट रसुवाको प्रसिद्ध लामटाङ र गोसाईकुण्ड क्षेत्र जोड्ने दुई पर्यटकीय पदमार्ग अन्तिम चरणमा पुगेका छन्। पर्यटन विभागको 9 करोड़ लागतमा हेलम्बु गाउँपालिकाको पहल कदमीमा निर्माणाधीन हेलम्बुको शिर सिमिसी दाङ हिमाल हुँदै लामटाङ जोड्ने 30 किलोमिटर मध्ये 3 किलोमिटर मात्रै बन्न बाँकी छ। पर्यटकको रूचिमा परेको पुरानो पदमार्ग मानिने हेलम्बु डुपु भेमाथाङ गंजला पास 10 किलोमिटर दूरीको पदमार्ग खोल्ने काम लगभग सकिएको हेलम्बु गाउँपालिकाले जनाएको छ। हेलम्बु पदमार्ग अन्तिम चरणमा कान्तिपुरको भित्री पृष्ठको खबर हो यो। विद्युत लाइन भूमिगत गर्ने काम अति सुस्त शीर्षकमा कान्तिपुरकै अर्थपृष्ठमा अर्को समाचार छ। 2079 साउनसम्म काम सक्ने लक्ष्य लिँदै नेपाल विद्युत प्राधिकरणले 2076 फागुनबाट काठमाण्डु उपत्यका विद्युत तार लाइन भूमिगत गर्ने काम शुरू गरेको थियो। समय सकिएको 3 महिना गुज्रिसक्दा समेत काम सकिनु परको कुरा भएको, प्रगति समेत सन्तोषजनक छैन। उपत्यकाभित्रको विद्युत प्रसारण लाइन, वितरण प्रणाली र केबल लाइनलाई भूमिगत गर्ने योजनाको काम सुस्त हुँदा अवस्था यस्तो भएको हो। प्राधिकरणले भने कोरोना महामारी र सड़क विभागले गरिदिएको ढिलाइलाई दोष दिने गरेको छ। विद्युत लाइन भूमिगत गर्ने काम अति सुस्त, कान्तिपुरको अर्थपृष्ठमा समाचार छ। तपोवनको लगानी बालुवामा पानी, राजधानीको भित्री पृष्ठमा समाचार छ। स्थानीयदेखि प्रदेश सरकारले देशकै पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्य राखेको बझाङ तलकोट गाउँपालिका एकमा अवस्थित तपोवनको लगानी बालुवामा पानी सरह भएको छ। सो गाउँपालिकाको सुनिकोट स्थित सो क्षेत्र जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मानिन्छ। तत्कालीन गाविस जीविस हुँदादेखि अहिले स्थानीय तह प्रदेश र संघीय सरकारसम्मको लगानीको प्रतिफल शून्य प्राय छ। आर्थिक वर्ष 2076-77 डिभिजन वन कार्यालयको समन्वय सुदूरपश्चिम प्रदेश सरकार पर्यटन विकास मन्त्रालय मार्फत 60 लाख बजेट विनियोजन गरियो। सो ठेक्का 30 लाखमा जयलक्ष्मी निर्माण सेवाले पायो, तर काम सम्पन्न भए पनि लगानी बालुवामा पानी सरह बनेको छ। तपोवनको लगानी बालुवामा पानी राजधानीको भित्री पृष्ठको समाचार हो यो। केरा खेतीमा उठेन लगानी अन्नपूर्णको अर्थपृष्ठमा समाचार छ। कड़ा परिश्रम र लगानीले उत्पादन गरेको केराले बजार नपाएपछि गुलरिया नगरपालिका स्थित खैरीका केरा किसान दीर्घबहादुर खत्री दुखी हुनुहुन्छ। स्वदेशमै केही गरौं भनी वैदेशिक रोजगारीमा नगई गरेको केरा खेती उत्पादन त भयो, तर बजार र मूल्य नपाउँदा कृषि पेशाप्रति नै मन मरेर गयो। आमदानीको के कुरा, लगानी नै नउठ्ने उहाँको चिन्ता छ। केरा कृषक खत्रीले भन्नुभयो, बल्ल तल्ल ऋण लिएर केरा खेती गरे तर बजार मिलेन, अब ब्याङ्कको ब्याज कसरी तिर्ने। फाटफुट स्थानीय बजारमा केरा बेचे पनि लगानी अनुसारको मूल्य पाइँदैन। केरा खेती मासेर अर्कै व्यवसाय गर्ने सोचमा छु, फेरि वैदेशिक रोजगारी नै ताक्नु पो पर्छ कि। पुराना दिन सम्झदै उहाँले पीड़ा पोख्नुभयो। केरा खेतीबाट धेरै आमदानी गर्छु भन्ने विचार थियो, तर सफलता हाथ लागेन। केरा खेतीमा उठेन लगानी अन्नपूर्णको अर्थपृष्ठको खबर हो यो। अन्नपूर्णमै अर्को समाचार छ, ल्याण्डफिल सार्न संग्रह प्रदेशको शून्य बजेट शीर्षकमा अन्नपूर्णकै अर्थपृष्ठको समाचार हो यो। राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएर सञ्चालनको तयारीमा छ। 2023 जनवरी 1 पुष 17 गतेदेखि उडान शुरू गर्ने गरी नागरिक उड्डयन कार्यालयले तयारी गरिरहेको छ। सञ्चालनको मिति नजिकिए पनि अझै विमानस्थलदेखि 3 किलोमिटर भित्रै रहेको ल्याण्डफिल साइटमा पोखरा बजारको फोहोर फाल्ने क्रम रोकिएको छैन। यसै कारण ल्याण्डफिल साइट र विमानस्थल वरपर गिद्ध चील लगायतका चराको गतिविधि अझै पनि उस्तै छ। ल्याण्डफिल साइट सार्ने विषयमा धेरै पहिलेदेखि संघ प्रदेश र महानगरपालिकालाई आग्रह गरे पनि समयमै समस्या समाधान हुन नसकेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी, ल्याण्डफिल सार्न संग्रह प्रदेशको शून्य बजेट अन्नपूर्णको अर्थपृष्ठमा खबर छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।